इलाहुकुम इलाहुम वाहिद, तुम सबका माबूद सिर्फ अल्लाह ताला अकेला है। और आखिरत पर ईमान न रखने वालों के दिल मुनकर हैं और वो खुद तकब्बुर से भरे हुए हैं। बेशक अल्लाह ताला हर उस चीज़ को जिसे ये लोग छुपाते हैं और जिसे जाहिर करते हैं बखूबी जानता है, और वो तकब्बुर करने वालों को पसंद नहीं फरमाता। व इज़ा क़ीला लहुम मा अंज़ल रब्बुकुम, इनसे जब दरियाफ्त किया जाता है कि तुम्हारे परवरदिगार ने क्या नाजिल फरमाया, तो जवाब देते हैं कि अगलों की कहानियां हैं। लियाहमिल औज़ारहुम कामिलतन यौमल क़ियामा, इसी का नतीजा होगा कि क़यामत के दिन ये लोग अपने पूरे बोझ के साथ उनके भी बोझ के हिस्सेदार होंगे जिन्हें बे इल्मी से गुमराह करते रहे। देखो तो कैसा बुरा बोझ उठा रहे हैं। रुकू नंबर 9 था, इसका उन्वान क्या है? अपना बोझ खुद उठाओ। इसके अंदर मुतकब्बिरीन के 5 रवैये हमारे सामने अल्लाह ताला ने रखे, यानी इब्तदा में तौहीद की दावत दी, लेकिन कुछ लोग हैं जो तकब्बुर करते हैं। क्यों? वजह क्या है? कि ये इनकार इनके दिलों में बस चुका है, तकब्बुर का शिकार हो गए। कुरान को पहले लोगों की कहानियां कहते हैं, आखरत को नहीं मानते, और ये सोचते हैं कि हमारे बोझ क़यामत के दिन कोई दूसरा उठा लेगा। अल्लाह ताला ने इनका पोल खोल दिया कि याद रखो मैं एक हूँ, तुम्हारे जाहिर और बातिन सबको जानता हूँ, और वो लोग जो तकब्बुर में मुब्तला हैं अल्लाह ताला उनको पसंद नहीं करता। हमारे अमल की बात क्या है इस रुकू में? पहली बात यह है कि हमने आखरत का इनकार नहीं करना। कैसे करता है इंसान आखरत का इनकार? दो तरह से। एक इनकार होता है जुबान से, उसके आने को ना मानकर, मैं नहीं मानता कोई क़यामत आएगी, जैसे मुश्रिकीन मक्का भी करते थे, और आज के दौर के भी कुछ लोग ज़्यादा पढ़े लिखे करते हैं कि कौन कहता है क़यामत आएगी, और ये सब दुनिया में चल रहा है और ऐसे ही चलता रहेगा और दुनिया बनती और बिगड़ती रहेगी। ये तो ऐसा इनकार है कि जिसको इंसान इनकार समझता है। लेकिन एक और इनकार है जिसको लोग इनकार नहीं समझते, और वो क्या है कि लोग ये अपने अमल और अपने रवैयों से बताते हैं। अब देखिए कि अगर हम अपने आप को चेक करना चाहें कि क्या मेरा आखरत पर ईमान है, क्या मुझे यकीन है कि आखरत आएगी, तो वो किस चीज़ से पता चलेगा? हमारी कोशिशों से, हमारी तैयारियों से। मैं इसको इस तरह समझती हूँ कि जैसे एक बच्चा है, उसका इम्तिहान है, पढ़ता नहीं है, माँ उसको कहती है बेटा पढ़ लो, बेटा पढ़ लो, वो कहता है हाँ पढ़ता हूँ पढ़ता हूँ, लेकिन पढ़ता नहीं। फिर माँ उसको पूछती है क्या वाकई तुम्हारा कल इम्तिहान है? तो वो कहता है हाँ है, मुझे मालूम है, लेकिन पढ़ता नहीं, मूवी चला के बैठ जाता है, वक्त ज़ाया करता है। तो माँ क्या सोचेगी? कि या तो इसको यकीन नहीं, या फिर इसने कोई नकल तैयार करके रखी है, कोई आस को झूठी उम्मीद रखी हुई है ना, कि या तो कल इम्तिहान होना नहीं, या होगा कोई इसकी मदद कर देगा। उसका रवैया नहीं बताता कि उसको यकीन है कि मेरा कल इम्तिहान है या मुझे कल इस बात का जवाब देना है। इसी तरह वो लोग जो दुनिया में अपने नफ्स की गुलामी करते हैं, जो सिर्फ दुनिया में इस नीयत से जीते हैं कि इस दुनिया को खूब बना लो, खूब बसा लो, जितना आबाद करना है बद कर लो, आखरत कल देखेंगे, वो क्या कहते हैं कि ए जहां मिठा तो दूसरा किन्ने डिठा। कहते हैं कि ये दुनिया बड़ी मीठी है, इसको ले लो, लेकिन अगली किसने देखी है? यही मसला ना आज, कि दुनिया नकद है, आखरत उधार है, और कौन उधार चुकाता है? ये मुसलमानों के कौल है, यानी कि बाबर बऐश कोश के जहां दोबारा नीस्त। ये क्या इस अकीदे के इजहार के जुमले हैं कि आखरत आएगी और मरना है और जीना है? तो हमने अपने लिए इसमें चंद बातें पूछनी हैं खुद से। लिखिए, नंबर 1, क्या मुझे इस बात का यकीन है कि अल्लाह ताला मेरे जाहिर और बातिन को जानता है? क्योंकि ये हकीकत भी इंसान की आंखें खोल देती है। क्या मैं अपने नफ्स के गरूर में मुब्तला तो नहीं? क्या मैंने ये सोचा है कि क़यामत के दिन मेरा बोझ कोई दूसरा उठा लेगा? और अगर इन सारी बातों के बाद क़यामत के दिन मैं पकड़ी गई तो मैं क्या करूंगी। और आखिरी बात, क्या कुरान को मैं ओल्ड डेटेड तो नहीं समझती। रुकू नंबर 10। قَدْ مَكَرَ الَّذِينَ مِنْ قَبْلِهِمْ, ان سے پہلے کے لوگوں نے بھی مکر کیا تھا, آخر اللہ نے ان کے منصوبوں کی عمارتوں کو جڑ سے اکھیڑ دیا اور ان کے سروں پر ان کی چھتیں اوپر سے گر پڑیں اور ان کے پاس عذاب وہاں سے آ گیا جہاں کا انہیں وہم و گمان بھی نہ تھا. پھر قیامت والے دن بھی اللہ انہیں رسوا کرے گا اور فرمائے گا کہ میرے وہ شریک کہاں ہیں جن کے بارے میں تم لڑتے جھگڑتے تھے, جنہیں علم دیا گیا تھا. وہ پکار اٹھیں گے کہ آج تو کافروں کی رسوائی اور برائی ان کو چمٹ گئی. کون سے کافر؟ الذین تتوفاہم الملائکۃ ظالمی انفسہم, وہ جو اپنی جانوں پر ظلم کرتے تھے. فرشتے جب ان کی جان قبض کرنے لگتے ہیں, اس وقت وہ جھک جاتے ہیں کہ ہم برائی نہیں کرتے تھے. کیوں نہیں, اللہ تعالیٰ خوب جاننے والا ہے جو کچھ تم کرتے تھے. فادخلوا ابواب جہنم خالدین فیہا, پس اب تو ہمیشگی کے طور پر تم جہنم کے دروازوں میں داخل ہو جاؤ, بس کیا ہی برا ٹھکانہ ہے غرور کرنے والوں کا. اور پرہیزگار لوگوں سے پوچھا جاتا ہے کہ تمہارے پروردگار نے کیا نازل فرمایا, تو وہ جواب دیتے ہیں کہ اچھے سے اچھا, یعنی قرآن سے خوش ہو کے کہتے ہیں بہت اچھی چیز نازل کی. جن لوگوں نے بھلائی کی ان کے لیے اس دنیا میں بھلائی ہے, اور یقیناً آخرت کا گھر تو بہت ہی بہتر ہے, اور کیا ہی خوب پرہیزگاروں کا گھر ہے. کیسا ہوگا وہ؟ جنات عدنی یدخلونہا تجری من تحتہا الانہار, ہمیشگی والے باغات جہاں وہ جائیں گے جن کے نیچے نہریں بہ رہی ہیں, وہ جو کچھ طلب کریں گے وہاں ان کے لیے موجود ہوگا. پرہیزگاروں کو اللہ تعالیٰ اسی طرح بدلے عطا فرماتا ہے. کون سے ہیں پرہیزگار؟ الذین تتوفاہم الملائکۃ طیبین یقولون السلام علیکم, وہ جن کی جانیں فرشتے اس حال میں قبض کرتے ہیں کہ وہ پاک صاف ہوں گے, کہتے ہیں تمہارے لیے سلامتی ہی سلامتی ہے, جاؤ جنت میں اپنے ان اعمال کے بدلے جو تم کیا کرتے تھے. هل ينظرون الا ان تأتيهم الملائکہ, کیا یہ اسی بات کا انتظار کر رہے ہیں کہ ان کے پاس فرشتے آ جائیں یا تیرے رب کا حکم آ جائے؟ ایسا ہی ان لوگوں نے بھی کیا تھا جو ان سے پہلے تھے. ان پر اللہ تعالیٰ نے کوئی ظلم نہیں کیا, بلکہ وہ خود اپنی جانوں پر مقر کیا کرتے تھے. بس ان کے برے اعمال کے نتیجے ان کو مل چکے, جس کی وہ ہنسی اڑاتے تھے اس نے ان سب کو گھیر لیا. رکوع نمبر 10 تھا, اس کا عنوان کیا ہے؟ متکبرین اور متقین کا انجام مختلف. ابتدا میں متکبرین کی بات ہوئی, سات باتیں ہوئی ان کے ناطے سے. کون کون سی؟ نمبر 1, ان کے مکر دنیا میں ہی جھوٹے پڑے, وہاں سے عذاب آیا جہاں سے ان کا گمان بھی نہ تھا, حشر کے میدان میں ان کو اللہ تعالیٰ رسوا کرے گا اور ان سے پوچھے گا میرے وہ شریک کہاں ہیں جن کو تم پکارتے تھے. علم والے اس دن کہیں گے کہ آج رسوائی اور بدبختی ہے کافروں کے لیے, اور ایسے لوگوں کی موت کے وقت فرشتے کہتے ہیں کہ جہنم کے دروازوں میں سے کسی میں داخل ہو جاؤ, اور موت کے فرشتے کو دیکھ کے یہ اس کی منت کرنے کی کوشش کرتے ہیں لیکن فائدہ نہیں. اس کے برعکس پھر اگلے حصے میں متقین کا انجام بتایا گیا. اس ناطے سے پانچ باتیں ہم نے پڑھی. کون کون سی؟ کہ جب ان سے یہ پوچھا جاتا ہے کہ رب نے کیا نازل کیا, تو کہتے ہیں بہترین چیز, یعنی رب کی اس کتاب کو بہترین چیز کہتے ہیں. ان کے لیے دنیا میں بھی بہترین چیز ہے, یعنی اطمینان قلب، سکون. آخرت کا گھر ان کے حق میں دوسروں سے اچھا ہے، اور ہمیشہ کے قیام کی جنت ان کو ملے گی جہاں ان کی مرضی کی چیزیں ہوں گی. اور آخری بات کہ موت کے فرشتے سلام کہتے ہیں ان کو موت کے وقت، اور جنت میں داخلے کی خوشخبری دیتے ہیں. ان دونوں کا ذکر کرنے کے بعد آخری آیت میں اللہ تعالیٰ نے ایک تنبیہ کی ہے، کیا کہ کیا لوگ ابھی بھی فرشتوں کے انتظار میں ہیں، یعنی موت کا فرشتہ آئے تو عمل شروع کریں، اور ان کی یہ ڈھٹائی نئی نہیں، ان سے پہلے لوگوں نے بھی ایسا کیا تھا لیکن ان کی برائیوں پہ ان کی پکڑ ہو گئی. ہمارے لیے اس پورے رکوع میں عمل کی بات کیا ہے کہ پہلی بات یہ ہے کہ ہم نے مکر کرنے سے بچنا ہے. بعض دفعہ لوگ دین والوں کے خلاف مکر کرتے ہیں، چلتے ہیں، چال چلتے ہیں، چاہے وہ اس کو پلاننگ کہیں، اپنی ہوشیاری کہیں، چال بازی کہیں، لیکن اس کا مقصد کیا ہوتا ہے کہ دین کے اس راستے کو لوگوں کی نظروں سے دور کرنا. بعض لوگ دنیا کے اندر رہتے ہوئے کیسے کرتے ہیں، دنیا کو خوبصورت کر کے لوگوں کو دین سے دور کرتے ہیں. مثلاً ان کا خیال کیا ہوتا ہے کہ دین کی طرف جانے سے زندگی بے رنگ ہو جائے گی، بے مزہ ہو جائے گی. کبھی کبھی کچھ لوگ بڑے ایسے انوسنٹ جذبات کا اظہار بھی کرتے ہیں. کہیں بات ہو رہی تھی تو کسی بات، تو کیا آپ کے گھر ٹی وی نہیں ہے؟ نہیں ہے. کیا آپ موویز نہیں دیکھتی؟ نہیں دیکھتے. کیا آپ یعنی مالز میں جانا گھومنا وہ نہیں، یعنی اپنی پسند کی چیزیں انہوں نے ساری پوچھ لیں. اور پھر بعد میں ینگ تھی کوئی افسوس کرنے لگی کہ آپ کی لائف کتنی پھیکی ہے، آپ کے پاس کوئی فن نہیں ہے، آپ کے پاس کوئی گلیمر نہیں ہے. تو میں نے کہا میں اس کو کیا بتاؤں کہ میرے پاس جو گلیمر ہے وہ ساری خوشیوں سے بڑا گلیمر ہے. اور یہ نہیں کہ انسان ان چیزوں کو لے نہیں سکتا، اس کو اس میں مزہ نہیں آتا. اصل بات کیا ہے، اللہ تعالیٰ سے دعا جو کرنے کی ہے وہ کیا ہے کہ اللہ ہمارا ٹیسٹ بدل دے. ایک وقت تھا کہ گانے سننے میں مزہ آتا تھا، اب قرآن سننے میں مزہ آتا ہے. خوش قسمتی کس کی ہے جس کا ٹیسٹ بدل گیا. میں ایک دن اپنے ہسبینڈ سے کہہ رہی تھی، میں نے کہا کہ کیا ہمیں اب قرآن سننے کا ثواب ہوتا ہوگا؟ کہنے لگے کیوں؟ میں نے کہا اب تو ہم اپنی لذت کے لیے سنتے ہیں کہ مزہ آ رہا ہے. غامدی کو سن لیں، کبھی الفاظی کو سن لیں، کبھی فاس سن لیں، یعنی الحمدللہ بہترین مشغلہ ہی یہی ہے ہمارا کہ اچھی اچھی آوازوں میں قرآن سننا. تو میں نے کہا کہیں ایسا تو نہیں ہے کہ ہم قرآن سن رہے ہیں اس لیے کہ لذت مل رہی ہے؟ تو انہوں نے کہا کہ یہ اللہ کا شکر ہے کہ اس نے یہ ٹیسٹ بنا دیا، تو اجر کیوں نہیں ہے. یہی تو لہم البشرا، دنیا میں بشرا مل جاتی ہے، خوشخبری ملتی ہے. پھر مثلاً اگر کوئی یہ کہتا ہے، مثال دے رہی ہوں نا میں، آپ بھی اپنے آپ کو چیک کر سکتے ہیں کہ جیسے تلاوت کی بات ہم نے اس طرح کر دی. پھر دوسری چیز مثلاً آپ دیکھیں کہ لوگ دین کے نام پہ عام طور پہ یہ کہیں گے نا کہ آپ کیا سارا دن نماز پڑھتے رہتے ہیں، کچھ جو نہیں پڑھتے پانچ دفعہ آپ نماز پڑھتے ہیں. اب آپ بتائیے کیا ان کو وہ خوشی معلوم ہے جو نماز پڑھنے کے بعد ملتی ہے؟ آپ جب نماز پڑھتے ہیں جو اطمینان قلب، جو روح کو اطمینان ملتا ہے، وہ ویسے تو نہیں ملتا. آپ اس کو کیسے کیا کریں؟ مثال ہے، آپ کو کوئی کہے کہ اچھا کیا کر رہی ہیں، آپ کہیں کہ میں قرآن سننے جاتی ہوں، کتنے 3 گھنٹے بیٹھنا پڑتا ہے. تو لوگ آپ پہ تھوڑی سی بڑی پٹی فیلنگ کرتے ہیں، 3 گھنٹے بیٹھتے ہو. تو آپ اس کا کیا طریقے سے جواب دے سکتے ہیں؟ کبھی آپ سوچیں کہ اچھا تم کیا کر رہی ہو آج کل، یا کبھی یعنی عام طور پہ باتیں ہوتی ہیں نا، تو پھر لوگ اپنی من پسند باتیں کرتے ہیں. تو آپ دیکھیے کہ عموماً موویز بھی 3 گھنٹے کی ہوتی ہیں. کہ ہائے تم 3 گھنٹے دیکھتی ہو وہ، میں تو تھوڑی دیر کے بعد میرے تو سر میں درد شروع ہو جاتا ہے، میرے تو پتہ نہیں مجھے کیا مشکل لگتا ہے، میں تو نہیں اتنی دیر بیٹھ سکتی، مجھے تو نیند آنے لگتی ہے. آپ انہی کو بیوقوف بنا دیا کریں. یعنی آپ دیکھیے کہ کبھی بھی دین والا جو ہوتا ہے نا، وہ بالکل ایسے نہیں کہ لوگوں سے شرمندہ ہو کے آپ کے واقعی ہاں بات تو یہ ٹھیک کرتے ہیں، اور مجھے تو شاید یقین ہی نہیں تھا میں 3 گھنٹے بیٹھتی ہوں، چلیں اب کل سے میں آدھا گھنٹہ لیٹ جاؤں گی. تو اصل بات کیا ہے، ٹیسٹ چینج کریں. اور وہ بندہ بڑا خوش قسمت ہے جس کا ٹیسٹ چینج ہوتا ہے. میں نے اس کو اس طرح پریکٹیکلی بھی آپ کے سامنے ایگزامپل رکھوں گی. بعض لوگ بےچارے ایسے ہوتے ہیں کہ بلڈ پریشر کے مریض ہوتے ہیں، ان کو نمک منع ہو جاتا ہے، ایسے ہی ہے نا. اب آپ ایک کھانا، آپ جو بیلنس اپنے لیے پکاتے ہیں، اس میں نمک، مرچ، ایوری ہر چیز بڑے تناسب سے ہوتی ہے، لیکن آپ اس پھیکے کھانے والے کا ایک لقمہ توڑیں تو آپ نہیں کھا سکتے. لیکن آپ دیکھیے کہ بعض لوگ روتے دھوتے کھاتے ہیں، پھر بھی بد پرہیزی کر لیتے ہیں. لیکن مجھے کچھ ایسے لوگ میری نظر میں ہیں کہ جو نہ صرف یہ کہ اپنا وہ پھیکا کھاتے ہیں بلکہ اس کی تعریفوں کے گنگاتے ہیں. चख के देखो, तुम्हें क्या पता मेरा कितना मजे का है, देखो मेरा कितना अच्छा है। मतलब मुझे बहुत ऐसे लोगों पे प्यार आता है कि जब उनको डॉक्टर्स को चीजें मना कर दें तो वो उसको रोने धोने की बजाय उसको अपनी खुशी बना लें। जैसे शुगर के पेशेंट है, वो कहते नहीं हमारा दिल ही नहीं करता हम आम खाएं, हमारा दिल ही नहीं करता हम मिठाई खाएं, तो वो मुतमइन रहेंगे। और जो कुड़ेंगे वो दूसरों की मिठाई खाता देख के और उनको जलन होगी। तो असल बात क्या है कि अल्लाह से ये दुआ करें कि हमारा टेस्ट बदल जाए, हमें खुश ना लगे। इतने प्यारे लफ्जों में कहा गया ना कि ईमान वालों से पूछो ये क्या उतरा है, तो कहते हैं हुस्ना, खैर ही खैर है इसमें, इससे ज्यादा खूबसूरत चीज कोई दुनिया में और नहीं है। तो लिहाजा अपने टेस्ट को चेंज करना है। आजकल आप जो कोर्स कर रहे हैं ये असल में आपका टेस्ट चेंज करवा रहा है। अब देखिए ना, मिसाल इसको आप हर चीज पे देख सकते हैं। मसा आप देखिए, लिबास पहनने में एक वक्त आता है कि इंसान पसंद करता है कि जिस्म नुमाया हो, कितनी कोशिशें करते हैं ना लोग अपने फिगर के लिए। यानी मैंने देखा है, हैरान होती है, अब मैं सोच के गैरत भी आती है कि लोग जो जाके दर्जियों की दुकानों पे जो झगड़े कर रहे होते हैं, यहां से खुली है यहां से तंग है, एक एक जगह का नाप दिला रहे होते हैं, यहां प्लेट ऊंची है ये नीची है, ये नहीं हुआ वो नहीं हुआ। जरा एक लम्हे के लिए सोचिए कर क्या रहे आप। अब सोचिए क्या ये कोई बुत है जिसको पूजना, या जिसकी क्या अल्लाह ताला ने ये जिसम इसलिए दिया कि इसका एक एक उभार लोगों को दिखाएं, फिर जो लोग पहन के निकलते हैं बाहर। और जब मैं लोगों को बहुत टाइट्स और इस तरह अजीब गैर फितरी कपड़े पहने देखती हूँ तो मैं कहती हूँ कि इनको नहीं पता चल रहा हम क्या लग रहे हैं। माँ के साथ बेटी जा रही है, एक एक अंग उसका आप गिन सकते हैं, उसका नाप, उसका बेटा बाप भी देखता होगा, उसके जवान भाई भी देखते होंगे, उनको पता चलता होगा कि ये हमारी बेटी मोटी हो रही है, पतली हो रही है, बड़ी हो रही है, जवान हो रही है। लोग क्यों नहीं इसको शौर से देखते, क्योंकि टेस्ट बन गया। और अगर आप इसके बरक्स आप खुद अपने आप को आजमाएं, जैसे कोई मेरे से शेयर भी कर रहा था कि घर में ढीले ढाला वो कुछ पहनने की आदत हो गई, तो अब कई दिन के बाद जब अपनी पुरानी कमीज पहनी तो मजा नहीं आ रहा, टाइट लग रही है, टेस्ट चेंज हो गया ना। मतलब जो लोग अपने आप को ढीले कपड़ों में रखते हैं तो उनको एक मजा आता है ना, जो लोग टाइट कपड़े पहन के बाहर आते हैं मैं सोचती हूँ कि इनको सांस कैसे आता होगा, ये इन्होंने अपने आप को कितनी मुश्किल में रखा हुआ है। और उसके बरक्स जो लोग ढीले ढाले, या मिसाल आप अबाया जब पहनते हैं बाहर आप निकलते हैं तो आप अपने आप को रिलैक्स नहीं फील करते, कुछ भी नीचे पहना है जैसा भी है चलो चल पड़े, आप चल रहे हैं फिर रहे हैं, किसी को आपका फिगर नहीं दिख रहा। चेंज करने की बात है, आपको उसी के अंदर मजा आने लगता है। तो असल में कुरान इंसान के जज्बात को मारता नहीं, उसको तब्दील करवा देता है कि वो बुरी चीज उसको अच्छी लगने लगती है। तो लिहाजा अल्लाह ताला से हमने दुआ करनी है कि अल्लाह ताला हमारे टेस्ट को चेंज कर दे, वो और खूबसूरत तरीके से फिर इंसान यानी उससे खुशी महसूस करता है। चलिए रुकू नंबर 11 पे चलते हैं। وقال الذين أشركوا لو شاء الله ما عبدنا من دونه من شيء। मुशरिक लोगों ने कहा कि अगर अल्लाह चाहता तो हम और हमारे बाप दादा इसके सिवा किसी और की इबादत ही न करते। यानी आप देखिए कि अपने शिर्क के गुनाह को अल्लाह के जिम्मे लगा रहे हैं, और आज भी बहुत सारे लोग ये गुस्ताखी करते हैं कि जो हम करते हैं गलत काम वो अल्लाह ना कराता हमसे, रोक लेता हमारे हाथ। इसको भी आप हाईलाइट कर सकते हैं, ये उजर बहुत लोगों के सामने आता है अमूमन। ना इसके फरमान के बगैर किसी चीज को हराम करार देते, यही फेल इनसे पहले के लोगों का रहा, तो रसूलों पर तो सिर्फ खुल्लम खुल्ला पैगाम को पहुंचा देना है। हमने हर उम्मत में रसूल भेजा कि लोगो सिर्फ अल्लाह की इबादत करो और इसके सिवा तमाम माबूदों से बचो। बस तो बास लोगों को तो अल्लाह ने हिदायत दी और बास पर गुमराही साबित हो गई, बस तुम खुद जमीन में चल फिर कर देख लो कि झुटलाने वालों का अंजाम कैसा हुआ। गो आप इनकी हिरस के ख्वाहिश मंद रहे, लेकिन अल्लाह इसे हिदायत नहीं देता जिसे गुमराह कर दे, और ना कोई इनका मददगार होता है। वो लोग बड़ी सख्त कस्में खा खा कर कहते हैं कि मुर्दों को अल्लाह जिंदा नहीं करेगा, क्यों नहीं जरूर जिंदा करेगा, ये तो इसका बरहक लाजमी वादा है, लेकिन अक्सर लोग नहीं जानते। इसलिए ये लोग जिन चीजों में इख्तलाफ करते हैं इसे अल्लाह ताला साफ बयान कर दे, और इसलिए भी कि खुद काफिर अपना छोटा होना जान ले। इन्नमा कौलुना लिशैइन इज़ा अरदनाहु अन नकूल लहू कुन फयकून। हम जिस चीज का इरादा करते हैं तो सिर्फ ये हमारा कह देना काफी होता है कि हो जा, और वो काम हो जाता है। ये है 11वां रुकू, इसका उन्वान क्या है, साहिब कुन फयकून। इस रुकू में हमने इब्तदा में देखा मुतकब्बरीन की कुछ दलीलें, बहुत सारे रद्द, और इसको आप इस नजर से सुनिए कि आज भी कुछ लोग जो हैं वो ऐसी ही चीजों को सामने रखते हैं। पहली बात उन्होंने जो अपने गुनाह की या अपने शिर्क की दी वो क्या थी कि अगर अल्लाह चाहता तो हम शिर्क ना करते, यानी शिर्क जैसे गुनाह को अल्लाह की तरफ मंसूब करते हैं। दूसरी चीज जो इसमें उनकी थी वो क्या थी, कहते थे कि अल्लाह के हुक्म के बगैर किसी हराम को हलाल हम ना करते, यानी अपने गुनाहों को अल्लाह के सर थोपते हैं। अल्लाह ताला ने इसका जवाब, इसका रद्द क्या दिया कि तुम ये गलत कहते हो, हमने रसूल भेजे ताकि खबरदार करें, और रसूलों ने तुमको अल्लाह की बंदगी का हुक्म दिया और तागूत की बंदगी से बचाया। फिर इसके बाद कोई ना माने तो फिर अल्लाह उसको हिदायत नहीं देता। एक और मुतकब्बिरीन की जो दलील थी वो क्या थी कि मरने के बाद अल्लाह ताला जिंदा नहीं करेगा, तो उसके रद्द में अल्लाह ताला ने बताया कि मैं ऐसा करके रहूंगा और तुम कैसे सोचते हो कि मैं जिंदा नहीं करूंगा, तुम सोचो कि तुम पैदा कहां से हुए, क्योंकि अल्लाह की शान क्या है, किसी काम को करने के लिए सिर्फ कुन कहता है और वो काम हो जाता है। हमारे अमल की बातें इस रुकू में क्या है कि हमने अल्लाह को मजबूर नहीं समझना, उसकी ताकत का पूरा यकीन रखना है, कोई भी मुश्किल हालात आ जाएं अल्लाह की सिफत को नहीं भूलना कि वो साहिब कुन फयकुन है। कभी जिंदगी में आपके ऊपर कोई बहुत अनयूजुअल हालात आ सकते हैं, मुश्किलों में फंसना, अप्स एंड डाउन जिसको कहते हैं, बिल्कुल ही हालात पलट जाए, मायूसी, हर तरफ नाउमीदी, ऐसे वक्त में आप अल्लाह ताला से इस तरह दुआ किया करें कि अल्लाह तू साहिब कुन फयकुन है, तेरे लिए क्या मुश्किल है, एक कुन कह दे मेरी बीमारी चली जाए, एक कुन कह दे बिगड़ी हुई औलाद हिदायत पे आ जाए, कुन कह दे नफरत भरा दिल मोहब्बत भरा शौहर बन जाए। यकीन करें कि जिनको अल्लाह ताला की इन कुदरतों का यकीन आ जाता है ना, कभी मायूस नहीं रहते, और अल्लाह ताला को इस तरह पुकारा करें कि फिर वाकई अल्लाह ताला आपके काम ऐसे ही कुन से करेगा कि जहां नाउमीदियां इंतहा को पहुंचेंगी वहां से आपके लिए एक नई उम्मीद फूटेगी। क्योंकि जब लोग इस तरह अल्लाह ताला के साथ अपने मामले को रखते हैं तो फिर अल्लाह ताला वाकई उनके साथ वैसा ही मामला करता है। दूसरी चीज इसमें यह है कि अपने गुनाहों का जिम्मेदार अल्लाह को नहीं समझना। दुनिया में अगर किसी शख्स को आप कोई काम कहें और वो जवाब में कहे ये सारा कुछ हुआ ही आपकी वजह से, आपको कैसा लगेगा? बस आप देखिए, आप किसी को कुछ कोई इम्प्लॉय रखते हैं, आप उसको कुछ बातें कहते हैं ये करना ये करना, एंड ऑफ द डे आप जाके देखें तो उसने कुछ नहीं किया या गड़बड़ किया, पूछा जाए तो वो कहेगा नहीं कसूर सारा आपका ही है, आपको कैसा लगता है? हमारे यहाँ कहते हैं ना कि चोरी और ऊपर से सीना जोरी, इस रुकू का बल्कि आप दूसरा नाम ये भी लिख सकते हैं कि चोरी और सीना जोरी, बल्कि इसको ये मुझे ज्यादा अप्रोप्रिएट लग रहा है इनके इस रवैयों की वजह से। करते खुद थे बुरे काम और इल्जाम अल्लाह को देते थे। अपने बारे में पूछिए क्या मैं तो ऐसा नहीं करती, आप देखिए कि बार दफा ऐसी ये कह रही हैं कि कभी इरादा नहीं भी होता दर्स में जाने का या किसी भी महफिल में, लेकिन फिर बाद में क्या कहते हैं गाड़ी भी नहीं मिसाल है स्टार्ट हुई। अल्लाह ताला बंदे के इरादे के साथ होता है, याद रखिए, मुश्किल में नहीं डालता। आप नहीं जाना चाहते ना, ऐन उस वक्त आपके पास मेहमान आ जाएंगे, आप कहें वो मेहमान आ गए थे तो क्या, वो मुसलमान थे ना, खवातीन थी ना, साथ ले आते, घर में बैठ के सुन रहे थे तो उनको लेके सुन ले। मुझे एक दिन किसी का फोन आया, उनके पास कोई काम था, जाहिर उनका टाइम था, तो कहने लगी कि मेरे पास अचानक मेहमान आ गए, बिल्कुल अनयूजुअल, उन्होंने नहीं बताया, तब मैं क्या करूं। मैंने कहा कि कोई बात नहीं, आप उनको मिलें, बैठें, बात करें, और फिर उसके बाद उन्हें कहें कि आप बैठिए थोड़ी देर, मेरी क्लास होती है इस वक्त, मैं भी आती हूं। और चूंकि वो अचानक आई है तो उनका कोई उजर ही नहीं, और दूसरी बात है रमजान है, कोई बात नहीं, खाना पीना भी नहीं होगा। अब वो खुद माशाल्लाह समझदार हैं, बहुत अच्छी बहन है हमारी, तो समझ रही थी इस बात को कि नहीं, फिर वो माइंड करेंगे। मैंने कहा कि आपने माइंड किया वो अचानक आ गए, अगर आपके इस वक्त जॉब होती तो क्या आप उनके लिए जॉब छोड़ देती? बच्चा स्कूल में बैठा होता, आपके घर अचानक मेहमान आते तो आप कहते बेटा तुम बैठे रहो, अब तुम्हारी आंटी आई है, मैं इनके पास बैठूंगी। कितनी मजबूरियां, और क्या हमें और कई काम होते हैं क्या हम अचानक छोड़ देते हैं? हम क्यों अपने इस दीन के काम की इज्जत नहीं करवाते? مجھے تو رشک آتا ہے اس وقت کہ جب کوئی ایسا وقت ہو کہ میں اپنی کتاب کا اظہار کرتا ہوں. ابھی میری کلاس کا وقت ہے, آپ بیٹھیے, انشاءاللہ آپ کو ساتھ چلنا تو ساتھ چلیں, نہیں تو میں بھی آتی ہوں. آپ انجوائے کریں, آپ ان کو اچھا آلٹرنیٹ دیں, تھکے ہوئے آپ سو جائیں بیٹھیں, آپ اس گھر کو بھی اپنا گھر سمجھ کے بیٹھے, میں بھی آتی ہوں. میرا خیال ہے لوگ بھی محسوس کرتے ہیں, اس کو برا نہیں سمجھتے, لیکن بعض دفعہ انسان پھر اس چیز کو دوسروں کے نام پہ لگا دیتا ہے تھی اور وجہ سے نماز چھوڑتے ہیں, لیکن عذر اپنے دل کو تسلی کیا دیتے ہیں. دیکھو نا وہ مہمان بھی تو آگے تھے, پھر ان کی خاطر کرنا خدمت بھی تو فرض ہے. ایسے وقت میں سارا اسلام یاد آ جاتا ہے اس بات میں. تو بہرحال آپ دیکھیے کہ بہت سارے رویے ہوتے ہیں انسانوں کی زندگی میں کہ کام غلط خود کرتے ہیں اور پھر دوسرے کو الزام دیتے ہیں. میرے ذہن میں کئی مثالیں, لیکن میں چاہ رہی تھی کہ آپ لوگ خود اپنے ذہن سے سوچیں. وہی بات ہے کہ ترجیحات کا فرق ہے نا, تو اللہ تعالیٰ ہماری ترجیحات بدل دے اور اپنے گناہوں کا خود ہی الزام لینے کے لیے تیار رہیں کہ جو کریں گے وہی مریں گے. چلیے رکوع نمبر 12. وَالَّذِينَ هَاجَرُوا مِن فِي اللَّهِ مِن بَعْدِ مَا ظُلِمُوا, جن لوگوں نے ظلم برداشت کرنے کے بعد اللہ کی راہ میں ترک وطن کیا ہے, ہم انہیں بہتر سے بہتر ٹھکانہ دنیا میں بھی عطا فرمائیں گے اور آخرت کا ثواب تو بہت ہی بڑا ہے. کاش کہ لوگ اس سے واقف ہوتے. کون سے لوگ؟ الذین صبروا وعلی ربہم یتوکلون, وہ جنہوں نے دامن صبر نہ چھوڑا اور اپنے پالنے والے پر ہی بھروسہ کرتے رہے. آپ سے پہلے بھی ہم مردوں کو ہی بھیجتے رہے جن کی جانب وہی اتارا کرتے تھے, پس اگر تم انہیں جانتے تو اہل علم سے دریافت کر لو. دلیلوں اور کتاب کے ساتھ یہ ذکر یعنی کتاب ہم نے آپ کی طرف اتارا ہے اللہ کی جانب سے جو نازل فرمایا گیا ہے, اسے کھول کھول کر بیان کر دیں شاید کہ وہ غور و فکر کریں. بدترین داؤ پیچ کرنے والے کیا اس بات سے بے خوف ہو گئے کہ اللہ انہیں زمین میں دھسا دے یا ان کے پاس ایسی جگہ سے عذاب آ جائے جہاں کا انہیں وہم و گمان بھی نہ ہو. او یا خزہم فی تقلبہم فما ہم بمعجزین, یا انہیں چلتے پھرتے پکڑ لے, یہ کسی صورت میں اللہ کو عاجز نہیں کر سکنے والے, یا انہیں ڈرا دھمکا کر پکڑ لے, پس یقیناً تمہارا پروردگار اعلی شفقت اور نہایت رحم والا ہے. کیا انہوں نے اللہ کی مخلوق میں سے کسی کو نہیں دیکھا کہ اس کے سائے دائیں بائیں جھک جھک کر اللہ تعالیٰ کے سامنے سر بسجود ہوتے ہیں اور عاجزی کا اظہار کرتے ہیں. وَلِلَّهِ يَسْجُدُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ مِن دَابَّةٍ وَالْمَلَائِكَةُ وَهُمْ لَا يَسْتَكْبِرُونَ, یقیناً آسمان و زمین کے کل جاندار اور تمام فرشتے اللہ کے سامنے سجدے کرتے ہیں اور ذرا بھی تکبر نہیں کرتے. اپنے رب سے جو ان کے اوپر ہے کپ کپاتے رہتے ہیں اور جو حکم مل جائے اس کی تعمیل کرتے ہیں. یہ تھا رکوع نمبر 12. اس کا عنوان کیا ہے؟ تکبر فطرت کے خلاف ہے. اس کے اندر شروع میں پہلے حصے میں سچے مومنوں کی ایک جھلک دکھائی, تین خوبیاں ان کی بیان کی گئیں. نمبر 1, ظلم سہنے کے بعد انہوں نے ہجرت کی, یعنی مزید ظلم کا شکار نہیں ہوئے, اللہ پر توکل کیا اور صبر کیا. ایسے لوگوں کو اللہ تعالیٰ نے خوشخبریاں دی ہیں اس رکوع میں. ہمارے عمل کی بات کیا ہے اس حصے میں؟ کہ اگر کہیں دین پہ عمل کرنا مشکل ہو جائے تو اس کو چھوڑ دینا ہے, اور اس چھوڑنے میں جو مال کی کمی یا کچھ چیز فوائد چھوڑنے پڑے اس پہ صبر کرنا ہے. آگے کیا ہوگا یہ سوال ہوتا ہے نا, اس بارے میں اللہ پہ توکل کرنا. کیا بہت سارے لوگ نہیں کئی سال سے دیکھ رہے ہیں کہ اولادیں بگڑ رہی ہیں, حرام گھر میں آ رہا ہے, گناہ کے زیادہ ہیں چانسز, نفس پہ قابو پانا مشکل ہے, یعنی فتنے ہی فتنے ہیں, لیکن اس کے باوجود جرأت کیوں نہیں کر پاتے؟ آگے کیا ہوگا؟ جاب نہیں, کچھ نہیں. تو یہ بہترین آیت ہے عمل کے لیے, ہجرت, اس میں جو مال چھٹے گا, جو اپنی قربانیاں دیں گے اس پہ صبر, اور آئندہ کے لیے اللہ پر توکل کرنا ہے. دوسری چیز جو ہم نے اس رکوع میں پڑھی, رسولوں کے منصب کیا تھے. تین باتیں اس ناطے سے پتہ چلی. نمبر 1, رسول انسان تھے, کتابیں اور روشن دلیلیں دے کر بھیجے گئے, اور اللہ کی باتوں کی وضاحت کرنے کے لیے، یعنی رسول یعنی حدیث جو ہے وہ قرآن کی تفسیر کو بیان کرنے کے لیے ہے. اور پھر آخر میں ہم نے دیکھا اپنے عنوان کے اعتبار سے کہ انکار اور تکبر فطرت کائنات کے خلاف ہے. کائنات کی ہر چیز جھک رہی ہے، اللہ کی بات مان رہی ہے، عاجز ہے. ہم جب جھکتے نہیں، بات نہیں مانتے اور عاجزی اختیار نہیں کرتے، تو ہم اس فطرت سے انحراف کرتے ہیں. پیچھے سن چکے نا سورۃ اعراف میں کہ ہر ایک کی روح سے یہ وعدہ لے لیا گیا ہے کہ دنیا میں جاؤ گے تو رب کی بات مانو گے. آج ہم جب اپنی مرضی کے کام کرتے ہیں تو ہم فطرت سے انحراف کرتے ہیں. ایسے لوگوں کو اللہ تعالیٰ نے دو طرح سے ڈرایا. نمبر ایک، کیا تم اس بات سے نہیں ڈرتے کہ اللہ تعالیٰ تمہیں زمین میں دھسا دے، یعنی گناہ کرتے ہوئے زمین پھٹے اور تم اس کے اندر گھس جاؤ. تم اس پہ اپنی مرضی کے کام کرو اور اللہ اس کو حکم دے یہ تمہیں نگل جائے، کہیں ایسی جگہ سے عذاب آ جائے جہاں سے تم سوچتے بھی نہیں. تم رات کو لیٹے ہو اور تمہاری کروٹوں میں اللہ تمہیں پکڑ لے. یہ آیتیں بہت ہی زیادہ ڈرانے والی آیات ہیں. یہی ساری کیفیات ہوتی ہیں انسان کی زندگی میں، کھڑا ہونا، بیٹھنا، لیٹنا، کبھی انسان ہوش میں ہوتا ہے، کبھی ہوش میں نہیں ہوتا. میرے پاس ایک کلپ ہے، کبھی انشاءاللہ دوبارہ جب ہم ان آیتوں پہ آئیں گے تو آپ کو دکھاؤں گی کہ ایک شادی کا منظر ہے، کسی عرب ملک کی کا کلپ ہے وہ، اور کوئی جیسے نائٹ کلبس ہوتے ہیں تو اس طرح کی چیز ہے. تو شادی کے موقع پہ سب لوگ ناچ کود رہے اور بہت زیادہ اس طرح کا کام ہو رہا ہے، تو ایک دم وہ جس جگہ پہ تو عمارت وہ ایک دم اس کی زمین دھسی. آئی ڈونٹ نو کیا وجہ اس کی ہوئی، اور وہ پورے ساتھ ہی گرتے ہوئے دکھائے جا رہے ہیں، اور اس کی بیک گراؤنڈ پہ یہی آیتیں مشاری کی آواز میں چل رہی ہیں کہ کیا خوشیوں کے وقت میں ایسی ہلم گلے سے انسان یہ بھول جاتا ہے کہ اللہ تعالیٰ اس زمین کو پھاڑ کے ہمارے لیے نیچے کر سکتا ہے. اور آخر میں پھر ہم نے یہی سیکھا کہ جب کائنات کی ہر چیز اللہ تعالیٰ کے آگے جھک رہی ہے تو ہمیں بھی جھکنا ہے اور سجدہ کرنا ہے. اور عمل کی باتیں پھر وہی ساری ہیں کہ صبر اور توکل سے کام لینا ہے، اللہ کی مدد طلب کرنی ہے، اللہ کے عذابوں سے خود کو دور نہیں سمجھنا، اللہ تعالیٰ کے سامنے عاجز رہنا ہے. آج کی آیت تدبر بھی یہی آیت، آیت نمبر 45 سے 47 تک. او یاتیہم العذاب من حیث لا یشعرون. بدترین داو پیچ کرنے والے، یعنی برے کام کرنے والے، کیا اس بات سے بے خوف ہو گئے ہیں کہ اللہ انہیں زمین میں دھسا دے یا ان کے پاس ایسی جگہ سے عذاب آ جائے جہاں کا انہیں وہم و گمان بھی نہ ہو، یا انہیں چلتے پھرتے پکڑ لے. یہ کسی صورت میں اللہ کو عاجز نہیں کر سکتے، یا انہیں ڈرا دھمکا کر پکڑ لے. بس یقیناً تمہارا پروردگار شفقت والا اور انتہائی رحم والا ہے. واقعی کسی انسان کے ہوش گم کرنے والی آیات ہیں. جب انسان گناہ کرے تو گناہ کرنا تو اور بات ہے، لیکن گناہ کو انجوائے نہیں کر سکتا اگر یہ بات اس کی نظر میں ہو کہ اللہ تعالیٰ کی پکڑ سے میں دور نہیں ہوں. اللہ تعالیٰ ہمیں اس زمین پہ اس کی فرما برداری کے ساتھ جینے کی توفیق عطا فرمائے.